नमस्कार, रेडियो कार्यक्रम पैसाका कुरामा तपाईँलाई स्वागत छ। म दिपा
अनि म मधुबनको
यो कार्यक्रम तपाईँ हरेक हप्ताको बिहिबार बिहान 7:30 बजेदेखि आधा घण्टा र यसको पुनः प्रसारण शनिबार साँझ 7 बजेदेखि करिब आधा घण्टासम्म तपाईँकै रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्जमा सुन्न सक्नुहुन्छ।
त्यसै गरी तपाईँ हामीलाई मोबाइल एप्लिकेसन र radiobheri.com.np त्यसै गरी डाउनलोड गरेर पनि चाहेको बेला सुन्न सक्नुहुन्छ।
कार्यक्रम पैसाका कुरामा हामी पैसाकै विषयमा कुराकानी गर्छौँ। पैसाको व्यवस्थापन र पैसाको सही सदुपयोग गर्न सक्यो भने भविष्यमा कसरी सुखी र खुसी हुन सकिन्छ भन्ने विषयमा रहेर यो कार्यक्रममा हामी छलफल गर्छौँ।
आजको कार्यक्रममा पनि हामी पैसाकै बारेमा कुराकानी गर्छौँ। आजको कार्यक्रममा हामी एकजना दम्पतिका कुरा सुन्छौँ। पैसा कमाउन कति सङ्घर्ष गर्नुपर्छ र त्यो पैसालाई बचत गरेपछि भविष्यमा कति फाइदा हुन्छ भनेर उहाँका अनुभव सुन्नेछौँ।
उहाँहरू दुवैजनाले पैसा कमाउनका लागि व्यवसाय सञ्चालन गर्नुभयो र यही व्यवसायबाट सानो रकमबाट सञ्चालन गरेको व्यवसायले छोराछोरीको लालन पालन, पढाइ, घर खर्च र सम्पूर्ण खर्च समेत धानेको छ, जसले गर्दा उहाँहरू यही व्यवसायबाट आफ्नो आर्थिक पक्षलाई बलियो बनाउन सफल हुनुभएको छ र निकै खुसी पनि हुनुहुन्छ। र पैसाको बचतका विषयमा र बचत गर्दा कति फाइदा हुन्छ भन्ने बारेमा उहाँहरूसँग राम्रै अनुभव पनि छ। आज हामी उहाँहरूसँगको कुराकानी सुन्छौँ। आज हामीसँग कुराकानी गर्नका लागि वीरेन्द्रनगर 6 सुर्खेतमा दिनेश ट्रेडर्स सञ्चालन गरिरहनुभएका गिरिप्रसाद गौतम र उहाँका धर्मपत्नी गीता गौतमसँग गरिएको कुराकानी छ। उहाँसँगको यो कुराकानी सुनेपछि पैसा बचतको विषयमा चाहिँ हामीलाई निकै राम्रो कुरा चाहिँ सिकाइ हुनेछ है मधुबन।
तर धेरै हुन त अब मानिसको जीवन हुन्छ सङ्घर्षको जीवन हो होइन, दुःख नगरी सुख हुँदैन। पहिला अब हामीले थोरै 2000 चाहिँ कारोबार गरेको हो, 2000 कारोबार गर्दा गर्दै अहिले छोराहरू पढेर सक्षम भयो, आफ्नो खुट्टामा उभिन सफल भयो, छोरी पनि सफल भयो होइन। अब भनौँ अब हामीले सोचे जति नभए पनि आफ्नो खुट्टामा उभिन सक्ने भयो। जियोस् अब 2000 कारोबारबाट आफ्नो घरको सम्पत्ति केही पनि नल्याएर वनकै चरो वनकै ढुङ्गो भने जस्तै गरेर सबै कारोबार गऱ्यौँ र अनि सबै परिवारहरूलाई पनि हामीले मेरो उहाँ घरको परिवार यहाँको परिवार दुइटै परिवारलाई हामीले यही पसलबाटै हामीले जगेर्ना गर्थ्यौँ। अहिले बाबुले अब जियोस् पछि आफ्नो कारोबार गर्नुभयो, हामीले दुई परिवारलाई नै हेर्ने सबैलाई हेर्ने गर्थ्यौँ। अनि त्यसपछि हामी दुवैजनाको सल्लाहले दुई परिवारकै हेरविचार हुन्थ्यो, टाढै भयो भने भाइ सानो हुनुहुन्थ्यो, देउर सानै हुनुहुन्थ्यो। अनि त्यसपछि देउरको विवाह भएर अनि एउटा दुइटा केटाकेटी भएपछि उहाँले पोखरामा कारोबार गर्न लाग्नुभयो। त्यसपछि बल्ल हामीले अनि यतातिर आफ्नो भनौँ आफ्नो मात्रै एकरो गऱ्यौँ र बुवा आमा आउने जाने क्रम गर्नुहुन्थ्यो। सङ्घर्ष भयो, धेरै दुःख गऱ्यौँ, यति सङ्घर्ष भयो। अब त्यसमा बिचबिचमा केही अप्ठ्याराहरू पनि आइलागे, तिनी अप्ठ्याराहरूलाई पनि वास्तवमा मानिस भइसकेपछि मनुष्य भनेकै सङ्घर्षको जीवन रहेछ जस्तो लाग्छ कि मलाई, सङ्घर्ष हजुर। अनि त्यसपछि धैर्यताको पनि अब आवश्यकता पर्दो रहेछ, धैर्यता पनि चाहिँदो रहेछ मान्छेलाई, धेरै धैर्यताबाट नै सबै कुरो हुँदो रहेछ। मलाई जहाँसम्म लाग्छ कुनै पनि कारोबार गर्दाखेरि कुनै पनि काम गर्दाखेरि हामी अचल अडोल भएर त्यसलाई चाहिँ एकदम विश्वासका साथ र दुईजना मिलेर सबभन्दा दुईजनाको हातेमालो भयो भने कारोबारमा जति दुःख आइपरे पनि त्यसलाई पार गर्न सकिँदो रहेछ कि। त्यही भएर दुईजनामै कस्तो भने दुई रथको पाङ्रा बराबर हुनुपर्छ भन्ने भनाइ छ। दुई रथको पाङ्रा बराबर भएर अब उहाँसँग केही छैन, मैले उहाँलाई तँ यस्तो उस्तो तपाईँ यस्तो उस्तो मलाई केही दिन सक्नु भएन, मलाई जुन पहिला भनेर जुन बिहा गर्नुभएको थियो त्यो सुख मलाई दिन सक्नु भएन भनेर मैले अप्ठ्यारो गरेँ पनि उहाँलाई अप्ठ्यारो पर्थ्यो होइन, र मलाई पनि उहाँले अब जे पाए त्यही भनेको भए पनि मलाई अप्ठ्यारो पर्थ्यो। तर हामी त्यस्तो नगरेर हरेक पाइलामा सल्लाहले हिँड्थ्यौँ, सल्लाह गर्थ्यौँ। 1 रुपियाँ 5 रुपियाँको कारोबार पनि हाम्रो अहिलेसम्म सल्लाहले नै हुन्छ भनौँ। अब दुईजनाको मिलोमतो भएर मात्रै कारोबार हुन्छ, कसलाई के गर्ने कसलाई के गर्ने, एक आपसमा हामी यति विश्वासको साथ यति भनौँ त्यो कुनै पनि कारोबार गर्दाखेरि उहाँले पनि मबाट लुकाउनु नै कुनै कुरा पनि म पनि उहाँबाट लुकाउँदैन कति पनि, सजिलो पनि हुन्छ विश्वास पनि हुन्छ। त्यो कारणले गर्दाखेरि अनि अलिक म अलिक फ्रेङ टाइपको छु, अलिक बोल्छु, उहाँले भन्नुहुन्छ धेरै नबोल भन्नुहुन्छ मेरो बानी बोल्ने जिउलाई, म बोलेपछि नै हलुङ्गो हुन्छ क्या, मलाई नबोले हलुङ्गो हुँदैन।
यहाँलाई कस्तो लाग्छ नि यो 32 के उपलब्धि हासिल गरायो?
अब त्यही हो, अब अहिलेसम्म झगडा नभएर होइन हाम्रो जिन्दगी उ भएको छ, सफलै भइहाल्छ होइन, मनोबाट भएको छैन, ठिकै छ, राम्रो छ। अब यो दुईचोटि अलिकति अब जीवनमा अलिक ठुलो घटना घट्यो, अब त्यो पिकनिक खाने भनेर हाम्रो छोराछोरीहरू गाउँको सबै मिलेर लाटुगोली गयो। लाटुगोली जाँदा यो पिपल डाँडाभन्दा तलतिर गाडीसित जुतेर पछाडि अगाडि साथीले चलाएको थियो, पछाडि बसेको थियो दिनेश। त्यति बेला त मैले पनि थाहा पाउनु भयो, ज्ञान भयो, ठोक्किएर अब टाउ गाउँ चोट लाग्यो, त्यसपछि लखनऊ लिएर गयो। अब त्यति बेलाको सम्झिँदा अलिकति लाग्छ, एकदम भनौँ जीवनमा सबभन्दा ठुलो चोट मलाई त्यति बेला पऱ्यो, नत्र त्योभन्दा अगाडि राम्रै छ, सबै ठिकै छ। राम्रै गर्यो, राम्रो भयो। अब हिँडको बासिन्दा भयो भनौँ न, अलिकति टाढाबाट आएर पनि छोरा बुहारी नानी जति सबै राम्रो सन्तोष छ।
विवाहको कति पछि चाहिँ आमा भन्नुभयो नि?
एक वर्षपछि नै भनिहालेँ।
कस्तो महसुस हुँदो रहेछ आमा भन्दा?
आमा भन्दाखेरि अलिक केटाकेटी अवस्था जस्तो भयो, 16 वर्षको लास्टमा छोरा जन्मेको होइन, तर वास्तवमा त्यतिखेर कस्तो अनुभव भयो भने, तर अलिकति उमेर भएपछि नै बच्चा बच्ची जन्माउनु पर्ने रहेछ जस्तो लाग्यो, झिजो लाग्यो, अलि झिजो जस्तो भयो। अहिले अब जुन अहिले हाम्रो छोराको छोराछोरी हामीले खेलाउँदा जुन रहर जो छ त्यो त्यतिखेर नलाग्दो रहेछ। एक बार उमेर पुगेर नै बिहा गर्न पर्ने रहेछ भन्ने जस्तो अनुभव भयो कि त्यतिखेर मलाई। जो अब एक वर्ष तर सफल भयो, जो अब 16 वर्ष 17 वर्ष लाग्ने बेलामा छोरा, अनि फेरि 19 वर्षमा एउटा छोरा, अनि फेरि 21 वर्षमा छोरी, त्यसरी 3 बच्चा भयो भएपछि अनि हामीले परिवार नियोजन गऱ्यौँ। अनि त्यसपछि फेरि सल्लाह भयो दुईजनामा परिवार नियोजन कसले गर्ने, अनि उहाँले भन्नुभयो म गर्छु। मैले भने हजुर कमजोर हुनुभयो भने गाह्रो हुन्छ, म गर्छु भने फेरि म गर्छु भन्नुभयो, हजुर गर्नु म गर्छु भनेर भने, अनि त्यसपछि त्यसरी नै अनि 3 बच्चा छन्, 2 छोरा एउटी छोरी, सबै अब आफ्नो आफ्नो उसमा छन् होइन, लगभग 3 बिहा पनि भइसकेको छ।
अब विवाह भइसकेपछि सन्तान भएपछि अझ बढी जिम्मेवारी हुन्छ है पुरुषलाई?
हजुर जिम्मेवारी हुन्छ। अब कस्तो छ भने अझै 2 छोरालाई राम्रोसँग मिलेर राम्रो व्यवस्था अब गरौँला भन्ने अझै सोच छ, के गर्ने होइन, अझै यो जिम्मेवारी अझै मुक्त भइयो होइन। अब उनीहरू अब कलिलै छन्, अब खान्छो चाहिँले अझै पढ्दैछ, अलिक कच्चा छन् तिनीहरू।
छोरा जन्मिसकेपछि सामाजिक रूपमा पनि पुरुषलाई अलिकति जिम्मेवारी बोध गराइन्छ, कस्तो महसुस गर्नुभएको थियो नि छोरा भइसकेपछि?
व्यवहारिक त हो, आफ्नो आफू मात्रै सबै अब कारोबार परेपछि त अब ठुलो बोधै हुन्छ, अब जिम्मेवारीका साथ कामहरू यो भनौँ। पहिला अब खेलखेलमै बिहा गरियो, बिहा गर्दा गर्दै अब ऊ भयो, बच्चा बच्ची भएपछि त्यो 3 बच्चा भनौँ न, सानो थोरैको फरक थियो उमेरमा, 1.5 वर्ष 2 वर्षको फरक थियो,
त्यसले गर्दा
गाह्रै भयो समस्या
भयो।
त्यति बेला आफू पनि बिमारी भइयो फेरि, अनि पत्थरको अपरेसन गर्न काठमाडौँ गइयो, अब बच्चाहरू सानो, त्यति बेला सङ्घर्ष जोस अब गरियो, सङ्घर्षबाट सफल पनि भयो, अहिलेसम्म राम्रो छ, सन्तोषै छ अहिलेलाई।
त्यति बेला हात्या भयो, अहिले सन्तोष
हुन्थ्यो, नहुन सक्थ्यो होइन, भगवान्ले चाहिँ जोस राम्रै गर्नुभयो भन्नु पऱ्यो, ठिकै छ।
सुरुमै पसल गर्नुभयो यहाँहरूले विवाहपछि?
सुरुमै हामीले पसल गऱ्यौँ, 2000 हामीले पसल सुरु गऱ्यौँ, अनि त्यसपछि त्यो पसल गर्ने क्रममा उहाँले जागिर पनि छोडिदिनु भयो, अनि पसल गर्दा गर्दै अब हामी त्यही थियो, अब डेरामा बस्थ्यौँ, पहिला कहिले तल कहिले माथि, कहिले कहाँ जानुपर्ने कहिले कहाँ सर्नुपर्ने, अनि 3 बच्चा बच्ची जोस् भाडामा बसिकन त्यो कोठा भाडाकै घरमा 3 बच्चा बच्ची त्यहीँ जन्मिएपछि अनि हामीले आफ्नो घर बनायौँ गण्डकी लाइनमा।
के को पसल गर्नुभयो त्यति बेला?
हाम्रो पहिला खुजुरा किराना पसल थियो, किराना पसलमा त्यस्तै थियो, अनि कोकहरू अब सबै किसिमको चिजहरू राखेको थियौँ, फेन्सी पनि राखेको थियौँ, जुत्ता चप्पल पनि राखेको थियौँ, सबै कुरा थियो, अनि त्यसमा सबै कारोबार अब जस दुईजनाले मिलेर गरेका थियौँ होइन। अब त्यसमा आमा हुनुहुन्थ्यो, आमाले अलिकति भित्रको भनौँ यताउता चुलो चौका गरिदिनुहुन्थ्यो र हामी दुईजनालाई पसल गर्न सजिलो भएको थियो। अनि त्यो पसल गरिसकेपछि त्यो पसलमा पछि 9-10 वर्ष कति गरेका थियौँ, अलिकति घाटा जस्तो भयो, के कारणले भयो या गर दशा बिग्रियो या के भयो, अनि त्योबाट हामीले साइकल पसल गऱ्यौँ। साइकल पसल हामीले लगभग 18 वर्ष गऱ्यौँ, र अहिले यो भाँडा पसल गरेछौँ, यो भाँडा पसल गर्न लागेको अहिले 6 वर्ष भयो, लगभग हामीले 31 वर्ष पसल गऱ्यौँ।
भन्छन् नि व्यापारमा चाहिँ घाटा हुन्न, व्यापार गरेपछि मान्छे फर्स्ट आउँछ भन्छन्, हो होइन त्यो कुरा?
हो, व्यापार गरेर घाटा हुँदैन, व्यापारमा के हो भने टिक्न सक्नुपर्छ। हुन त हामीले सुरुमा पसल गऱ्यौँ, पसल गरेर भएन अरूतिर लागे भए सायद हाम्रो सफल हुन्थ्यो या असफल हुन्थ्यो, हामीले पसल गऱ्यौँ त्यो भएन, अर्को पसल गऱ्यौँ त्यो भएन, फेरि अर्को पसल गऱ्यौँ। व्यापारमा के रही बुहारी, सही बुहारी, रही व्यापार भन्छन्, त्यो पसलहरू हामीले चेन्ज गऱ्यौँ नि, हामी यही पसलमै हात राखिए भए हुनाले अहिले हामीलाई पसलबाट जियोस् दिए जस्तो लाग्छ कि, दिएकै छ जियोस्। अब त्यही त अब पसल परिवर्तन गरे पनि जियोस् हामीले पसल छोडेनौँ नि, पसल गरिराख्यौँ, त्योबाट अहिले जियोस् पसलले दिइरहेको छ, त्यही भएर घर गरेर खानलाई बुहारीले सहर बस्नुपर्छ, पसलको उन्नति प्रगति गर्नलाई व्यापार रहनुपर्छ भन्ने भनाइ छ, त्यो मलाई अहिले हो जस्तो लाग्छ, किन हाम्रा पुराना पुर्खाले भनेका कुराहरू कहिले पनि खेर भयो जस्तो लाग्दैन। हरेक कुराहरूमा हामीले अलिकति बुढापुरानाको कुरा पनि सुन्न पर्दो रहेछ, बुढापुरानाको कुराहरूलाई पनि अलिकति आफ्नो जीवनमा उतार्न जान्यौँ भने त्यसले पनि हामीलाई सफलताको बाटोमा लाँदो रहेछ। जस्तै अब मेरो घरमा आमाहरू हुनुहुन्छ, केही कुराहरू उहाँले अब आफ्नो अनुभव अनुसार सेयर गर्नुहुन्छ भन्नुहुन्छ अनि त्यो मैले सुन्छु हो यो भनेको कुरा ठिकै हो भनेर जस्तो लाग्छ होइन अब अर्को कुरा आमाहरू हाम्रो साथमा हुनुहुन्छ अब मैले आमाहरू पाल्छु बाबामा पाल्ने आमा पाल्ने भन्ने शब्द मलाई भन्नु मन लाग्दैन किनभने पाल्न त हामीले घरमा बिराला पाल्छौँ कुकुर पाल्छौँ होइन तर उहाँहरू हाम्रो साथमा हुनुहुन्छ हाम्रो साथमा हुनुहुन्छ उहाँहरू अनुभवी मान्छेसँग बस्न पाउँदा हामीलाई फाइदा पनि हुन्छ होइन
कहिलेकाहीँ व्यवसाय गर्दाखेरि कहिलेकाहीँ आर्थिक सङ्कट पर्ने हुन्छ
समस्याहरू हुन्छ यसमा कहिले व्यापार नहोला होइन साहुहरूलाई टाइममा पैसा हामीले दिनुपर्छ सबभन्दा इमान्दारी त हो होइन अब एउटा विश्वासले अब उधार पनि दिन्छन् अनि आफूले नि इमान्दारीसित कारोबार गर्नुपर्छ अलिकति समस्या हुन्छ अप्ठ्यारो पर्छ अब कहिलेकाहीँ एकैचोटि साहु आइदियो भने कहिलेकाहीँ पसलको कुरा हो कहिले व्यापार भइहाल्छ कहिले हुँदैन त्यसले गर्दा अलिकति अप्ठ्यारो हुन्छ अप्ठ्यारो भयो भने त्यो समाधान हामी गरिहाल्छौँ अब यताको उता होइन इमान्दार भएपछि जताबाट पनि पाइन्छ हामीले जति पैसा भयो भने अहिले तुरुन्तै पाइन्छ भनौँ न यता जसले पनि सहयोग गर्नुहुन्छ होइन अब साहुहरूले पनि दिन्छन् त्यो हिसाबले इमान्दारी सबभन्दा व्यापारमा इमान्दारी त हो
अर्को कुरा अब यो गृहस्थ जीवनमा पैसाको महत्त्व फेरि बेसरी छ है
हजुर बेसरी छ पैसा नभए केही हुँदै हुँदैन हेर्नुहोस् अब अहिले सारा चिज हामीले बाहिरबाट मात्रै चाहिँ किनेर ल्याउनु पर्ने स्थिति छ अब पैसा धेरै हल्का छ नेपालको होइन अब स्वदेशमा केही पनि उत्पादन हुँदैन अब बाहिरबाट आउने चिज चाहिँ साह्रै महँगो हल्का अब त्यसले गर्दाखेरि अलिक अप्ठ्यारै छ
कहिलेकाहीँ पैसाको लागि बुढाबुढीमा ठाक्क ठुक्क पर्छ कि पर्दैन
पर्छ कहिलेकाहीँ ठाक्क ठुक्क पर्छ तर त्यसलाई पछि फेरि भनौँ अब कसरी अब समाधान गर्ने समाधान गर्नपट्टि लाग्नु पऱ्यो कहाँबाट ऋण निकालेर हुन्छ कि कुनै सङ्घ संस्थाबाट निकालेर हुन्छ कि त्यसलाई अब समाधान गर्नु पऱ्यो अब कोही कुराहरू कस्तो हुन्छ भने अब अलिकति आइमी मान्छेले महिलाहरूले केही न केही जगेना गरेर राख्ने बानी हुन्छ भनेर उहाँले छ कि निकाल त भन्नुहुन्छ अब मैले राख्न त राखेको छैन अब त्यही पनि ठिकै छ भन्छु सङ्घ संस्थामा जान्छु अब हाम्रो दिदीबहिनी समूह अब समूहहरू छन् तिनीबाट निकाल्ने ल्याउने कारोबार चलाउने जसरी पनि टार्न पऱ्यो कारोबारमा त अप्ठ्यारो त धेरै अप्ठ्याराहरू आइलाग्छन् आजको दिन कसरी टार्ने होला भोलिको दिन कसरी टार्ने होला अब यो साहु आयो अब यस्तो चिज अब साहु मात्रै नभएर घरका स्थितिहरू पनि हुन्छन् परिस्थितिहरू हुन्छन् कहिले दुःख बिमार लाग्छ तुरुन्तै पैसा चाहियो कहिले कोही छोराछोरीको चाहिँ केही कुराहरू बुझाउनु पर्ने हुन्छ अब त्यो त्यसमा पनि तुरुन्तै परिस्थिति नै भयो त्यो पनि बुझाउनु पऱ्यो अब केही कुराहरू घरमा भनौँ सुविधाका राखेका सामानहरू बिग्रिदिन्छन् त्यसको लागि पनि पैसै चाहियो हरेक कुरामा हरेक क्षेत्रमा पैसा चाहियो भन्नाले अप्ठ्यारो त पर्छ तर यही हो कि व्यापारमा चाहिँ पैसा हातमा हुन्छ होइन दिमागी टेन्सन हुन्छ शरीरको दुःख त हुँदैन दिमागी टेन्सन त हुन्छ भए पनि व्यापारमा हातमा पैसा चाहिँ खासै खाली जाँदैन हातमा पैसा चाहिँ भइरहेको छ अब समस्या भन्ने कुरा त मान्छे भइसकेपछि मान्छे यो धरतीमा आइसकेपछि त सबैलाई समस्या त हुन नै हुन्छ यता यो अहिले समय भनेको चुनौतीको समय छ हरेक कुरालाई चुनौतीको रूपमा लिएर स्वीकार्न पर्ने हुन्छ
को चाहिँ बढी फुर्मासी हुनुहुन्छ नि हुन्छ नि
हामी दुवैजनामा एकजना पनि फुर्मासी छैन म अहिले भन्छु उहाँले तपाईँ किन खर्च गर्नुहुन्न भन्छु उहाँले भन्नुहुन्छ मलाई किन खर्च गरिदिनुहोस् भन्नुहुन्छ खर्च गर्ने र खानेकुरामा हामी दुईजनाको चाहिँ अलिकति भना भन्नुहुन्छ उहाँलाई पनि कर गरेर खुवाउनुपर्छ मलाई पनि उहाँले कर गरेर खुवाउनुपर्छ अनि
किनभने
छैन ड्युटीको छैन हामी दुईजना यस्ता मितव्ययता कि हामी दुईजना खर्च गर्न भनेपछि डराइहाल्छौँ कि त्यो चाहिएको आवश्यकता कुरा सुरुदेखि आजदेखि होइन बिहा गरेदेखि नै सुरुदेखि नै मितव्ययता ड्युटेको कति पनि खर्च गर्न भनेपछि हामी दुईजना अब नगरी नहुने खर्च मौकामा त हिरा पनि फोरियो फोर्न पर्छ होइन तर फुर्मासी भन्ने कुरा हामी दुइटामा छँदै छैन
भनेपछि चाडबाड आयो भने अब तिजका बेलामा महिलाहरूलाई लुगा चाहिने अन्त अरू बेला पनि गरगहनामा महिलाहरू लाग्ने होइन किन्नु पऱ्यो भन्ने त्यस्तो कहिलेकाहीँ हुन्न
त्यो हुन्छ मेरो भनाइ फेरि के छ भने अब एउटा चिज बनाएपछि जस्तै कस्तो छ भने यो गरगहना पनि वर्षैपछि चेन्ज गर्ने सिस्टम छ होइन अब के हुन्छ भने हामीले पहिल्यैदेखि न व्यवहार गरियो अब दुःखका साथ गरियो त्यसले गर्दा पैसाको बहुत महत्त्व लाग्छ क्या मलाई पैसा मान्नु बहुत ऊ लाग्छ
बुझियो
अब अहिले केटाकेटीलाई 1000 रुपियाँ हुने हो भने बजारतिर आयो भने त्यो खाएर सिद्ध हुन्छन् छोराछोरीहरूले हामीले 1000 भएपछि तपाईँ 1000 कपडा किन्यो भने मैले 1 वर्षलाई पुग्छ भनौँ न त्यसले गर्दा कुनै पनि चिजहरू ल्याऊ राम्रो ल्याऊ अब त्यो गहना गुरिया बनाउनु छ भने पनि राम्रो बनाऊ तर वर्षै पछि साल पछि त्यो नोक्सान नहुने नल्याऊ राम्रोसँग ल्याऊ राम्रो बरु ठुलो बनाऊ भन्ने मेरो त्यही नै सुझाव हुन्छ अब त्यसमा अब
सबभन्दा दुवैजना एकदम कम खर्चिलो
एकदम एकदम किनभने पैसा सुरुबाट अहिलेसम्म पैसा हातले खेलाइराखिया छ खाली पनि छैन र अब आफूले कारोबार गर्ने भए हुँदाखेरि पैसाको अलिकति महत्त्व बुझेर हाम्रो अब छोराछोरीले माग्छन् अब उनीहरूलाई कहिले दुःख दिएन क्या हामीले हामीले दुःख काटेर भए पनि तिनीहरूलाई सानैबाट फुर्मासी गर्ने बानी भयो तिनीहरूको अहिले जागिर खान्छन् आफू आफै त्यो पैसा चाहिँ हामीलाई खास त्यति सहयोग गर्दैनन् खालि सिद्धि यता गयो भन्छन् आफैले आफैलाई चाहिँ ठिकै भएको छ
त्योभन्दा पनि बुवा आमासँग कमाइ छकेर दिनु पर्दैन भन्ने पनि भयो
त्यो त्यो पनि भएको छ अब अलिकति जम्मा गरेर भोलिहान अब केटाकेटीको अब लालन पोषण अब हामीले मात्रै कति गर्ने हो र भोलिहान अब यो कारोबार तिमीहरूले जिम्मा लिनुपर्छ होइन अब हामीले त अब कति गरमला र अहिलेसम्म अब 30-35 वर्षसम्म सहयोग गरियो अझै पनि गरमला अब 2-4 वर्ष भनेर हामीले सम्झाइ बुझाइ गर्छौँ तर त्यो त्यो तिनमा आएन किनभने पहिलेदेखि फुर्मासी भए अब पैसा चाहिँ मासनामा अलिकति बढी नै खर्च
गर्छ बुवामासँग आर्थिक बलियो छ त्यो बुवामाले गरिहाल्नुहुन्छ नि भन्ने भयो होला
त्यो हो अब मलाई कस्तो लाग्छ भने यिनीहरूले जबसम्म आफ्नो मात्रै व्यवहार आफूलाई मात्रै जब पर्छ नि तब मान्छे परिवर्तन हुन्छ कि अहिले त बुवा आमाकै काखमा छन् नि अब हामीले पुर्याइरहेको छौँ घरको खर्च उनीहरूलाई त आफ्नो त बुवा आमाले पुर्याएछन् हामीलाई भित्र किन गर्नु पर्यो भन्छन् आफ्नो खर्च गर्छन् आफ्नो गर्छन् तर समयअनुसार उनीहरू पनि परिवर्तन हुन्छन् परिवर्तन हुन करलाई लाग्छ
तर अहिलेदेखि बचत गर्ने बानी बसाल्यो भने त फेरि सजिलो
त्यो त हामीले सल्लाह दिइराखेको छौँ सल्लाह दिइरहन्छौँ गर भन्छौँ होइन त्यो त अब तिनीहरूले आफ्नो बुद्धिले सोध्नु पर्ने कुरा हो तर सल्लाह चाहिँ हामीले दिन्छौँ बचत गर यस्तो गर बाबुआमाले त हरेक छोराछोरीलाई अलिकति मिदभेद अपनाऊ अलिक फुर्मास नगर हरेक कुरामा चाहिँ कन्ट्रोल गर समयअनुसार चल्न सिक भनेर त्यो हामीले अब सिकाउने कुरा हो सिकाइरहेको छौँ अब त्यो कुरा त्योहरूमा निर्भर हुने कुरा हो हामीले भनिदिने मात्रै हो
यो सँगसँगै अब हामी कार्यक्रममा पैसाको व्यवस्थापन र पैसाको बचत गर्नु कतिको आवश्यक छ भन्ने विषयमा एकजना विज्ञको अनुभव सुन्छौँ यसै विषयमा कुराकानी गर्न आज हामीसँग हुनुहुन्छ एसियन लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडका सहायक महाप्रबन्धक विजय पराजुली उहाँलाई हाम्रा साथी केशव ढकालले मानव जीवनमा पैसाको महत्व कस्तो छ भनेर सोध्नु भएको छ
वास्तवमा पैसाको त महत्त्व छँदै नै छ हामीले आफूले आफ्नो जीवनकालमा जे जति आय आर्जन गर्छौँ उपार्जन गर्छौँ र भविष्य समेतमा आफ्नो बुढ्यौली समेतमा पनि त्यही पैसाकै आडमा त्यही आड भरोसामा आफू जिउन सक्ने भएको हुनाले त्यसले पक्कै पनि महत्त्व त राख्ने नै गर्छ
तपाईँले आफ्नो जीवनमा चाहिँ पैसाको महत्त्व कतिको देख्नुभयो
खासमा भनियो भने मेरो जीवन अलिकति फरक विचारको रह्यो मैले आफूले भन्ठान्छु र मलाई चिन्ने जान्ने बुझ्ने मान्छेहरूबाट उहाँहरूले गरेको विश्लेषणबाट पनि एउटा मैले के अनुभव अनुभूति पाएको छु भन्दा खास गरी मेरो जीवनमा पैसाले भन्दा अन्य कुराले बढी प्रभाव पारेको छ अब पैसा कमाउन चाहिँ कमाइन्छ मेहनत गर्यो भने पैसा कमाउन बचत गर्न सकिने रहेछ तर वास्तवमा मेरो जीवनमा पैसा कमाउने भन्दा पनि मानिसहरू कमाउने कुराले धेरै अर्थ राखेको जस्तो मैले महसुस गरेको छु
त्यति हुँदाहुँदै पनि मान्छेलाई पैसा त फेरि अपरिहार्य छ होइन
एकदमै पैसा नभए त केही गर्नै सकिँदैन अहिले अब यो पैसामै अडिएको छ सबै संसार अब हामीले दैनिक जीवनयापन गर्नलाई पनि पैसाको आवश्यकतै पर्छ र अहिले पछिल्लो चरण देखिएको यो बजार यो समाज पैसामुखी नै बन्दै गइरहेको छ र हामीले सरस्वती हेर्दा आफ्नो जीवनयापनको लागि पनि पैसाको महत्त्व त छँदैछ अब पैसाको महत्त्व छ भन्दैमा एकरो पैसैतिर लागिरह्यो भने यो जीवनको पनि फेरि अर्थ रहँदैन यसरी भन्दा पैसाको महत्त्व त हामीले काहीँ न काहीँबाट यसलाई त हेर्नै पर्छ पैसा आवश्यकता त छ जीवनमा
पैसा भएकै कारण वा नभएकै कारण कुनै त्यस्तो घटना तपाईँको जीवनमा भएको अथवा तपाईँले अरूको जीवनमा त्यस्तो नजिकबाट देख्नु भएको छ त्यस्तो
केही घटनाहरू देखिएको छ अब जसमा मलाई प्रत्यक्ष आफूले हेर्दाखेरि कुनै दिन दुखीहरू असहायहरू देख्दाखेरि केही सहयोग गरौँ भन्ने भावना जागृत भइहाल्छ र मैले अहिलेसम्म भेटेका मान्छेहरूमा आफूले केही सहयोग गरेर हुनेसम्म व्यक्तिगत तवरले र अझै ठुलो सहयोग गर्नुपर्ने अवस्थामा चाहिँ सामूहिक रूपमा साथीहरूसँग आह्वान गरेर संस्थागत रूपमा विभिन्न सङ्घ संस्थाहरूबाट आह्वान अपिल गरेर गराइदिने गरेका छु वास्तवमा पैसा चाहिँ आवश्यक हुँदो रहेछ यदि मन भयो भने हामीले दिन दुखीहरूका लागि पनि जुटाउन सक्छौँ सहयोग भन्ने पनि हो
विभिन्न सामाजिक संस्थामा सहभागी हुनुहुन्छ यहाँ आफै पनि नेतृत्व तहमै हुनुहुन्छ यसबाट पनि चाहेको खण्डमा सहयोग गर्न सकिने रहेछ भन्ने कुरा इच्छाशक्ति हुने हो भने सहयोग गर्न सकिन्छ होइन सहयोग जुटाउन
सकिने रहेछ भन्ने मैले माने। म एउटा विश्वको सबैभन्दा ठुलो सामाजिक संस्था भनेर भनिन्छ लायन्स क्लब इन्टरनेसनल, र मलाई लाग्थ्यो नेपालमा विदेशीहरूले मात्रै सहयोग गर्नुहुन्छ, अनुदान दिनुहुन्छ, डोनेट गर्नुहुन्छ भन्ने थियो। र मैले एकपटक यो लायन्स क्लब इन्टरनेसनल एलसिआइएफका लागि परारको साल, यो जब नेपालमा भूकम्पले प्रभाव पारेको थियो त्यति बेला एलसिआइएफले चाहिँ विश्वभरि चाहिँ आह्वान गरेको थियो नेपालमा भूकम्प पीडितहरूका लागि सहयोगार्थ स्कुल र उहाँहरूको लागि 1000 घर निर्माण गरिदिने भनेर एउटा अपिल गरेको थियो, आह्वान गरेको थियो। त्यसमा म आफूले 1000 युएस डलर सहयोग गरेका थिएँ र मैले साथीहरूलाई भन्ने गरेका थिएँ हामी जहिले पनि विदेशीहरूले नै सहयोग गर्छन् भन्छौँ त हामीले चाह्यो भने हामी पनि विदेशी संस्थाले आह्वान गरेको ठाउँ हामी पनि सहयोग गर्न सक्छौँ। र लायन्स क्लब इन्टरनेसनलले नेपालमा मात्रै होइन विश्वभरि जहाँ प्राकृतिक प्रकोप पर्छ, अप्ठ्यारो पर्छ, जहाँ राहत आवश्यक हुन्छ त्यति बेला चाहिँ उसले आह्वान गरेका हुन्छ, त्यति बेला हामीले आफ्नो देशलाई त गर्न सक्छौँ भने बाहिर पनि आम मानिस हुन्, प्राणी हुन्, जीवन हुन्, उहाँहरूलाई पनि हामीले सहयोग गर्न सक्छौँ, यो उदाहरण दिन सक्नुपर्छ भन्ने मलाई मनमा लाग्यो। वास्तवमा हामीले चाहने हो भने, इच्छा शक्ति हुने हो भने सहयोग जुटाउन पनि सक्दा रहेछौँ र दिन पनि सक्दा रहेछौँ। र मैले यसो अनुभव गर्दा, आफूले महसुस गर्दा, अभावै अभावबाट गुज्रिरहँदा पनि मान्छेले चाह्यो भने हामीले केही गर्न सक्छौँ, आफूभन्दा कमजोरहरूलाई केही सहयोग दिन सक्छौँ, आर्थिक सहयोग गर्न सक्छौँ, र त्यसको बदलामा काहीँ न काहीँबाट अप्रत्यक्ष रूपले हामीलाई फेरि रिटर्न हुन्छ जस्तो मलाई लाग्छ, पाइरहेको छ। अब मैले हेरिरहेछु, मैले कहीँ दिन चाहन्छु र दिइरहेको पनि छु, मैले देखावटी भन्दा पनि नदेखिने पाराले दिन चाहन्छु। मैले खासमा दिँदाखेरि पनि मलाई नपुगेको भन्ने भएन, वास्तवमा मसँग पैसा नहुँदा पनि आखिर कहाँ कहाँबाट जुटेर आउँछ, र आफूले धेरै रकम जुटाउन नसक्दा पनि मैले विभिन्न सङ्घ संस्थाका साथीहरूसँग आह्वान गर्छु, कुरा गर्छु, त्यहाँबाट पनि धेरै रकम जुटेर हामीले धेरै ठाउँमा राहत स्वरूप सामग्रीहरू, आर्थिक सहयोगहरू हस्तान्तरण गर्न सकेका छौँ।
अब पैसाको व्यवस्थापन गर्न जान्दा र नजान्दा दैनिक जीवनमा कतिको फरक पर्छ भन्ने यहाँलाई लाग्छ?
हामीले देखिरहेकै हो, धेरै आय आर्जन गर्ने मानिसहरूले पनि भविष्यमा गएर आफ्ना बुढ्यौली चाहिँ नराम्रोसँग गुजारेको पनि देखेका छौँ, धेरै आय आर्जन गर्ने तर पैसा बचाउनै नसक्ने पनि देखेका छौँ। हामीले सही व्यवस्थापन गर्न सकेनौँ भने भविष्य एउटा अभावमा गुज्रिन्छ, यो जीवनलाई हामीले सही दिशामा लैजान सकेनौँ भने जीवनको अर्थ पनि हुन्न। हामीले आय आर्जन गरेको केही हिस्सा चाहिँ हामीले भविष्यको लागि बचत गर्नुपर्छ, र आय आर्जन गरी बचाएको केही हिस्सा हामीले सामाजिक सेवामा पनि लगाउनुपर्छ। त्यसले गर्दाखेरि एउटा आफूलाई आत्मसन्तुष्टि प्रदान प्राप्त हुने गर्दछ, र भविष्यका लागि हामीले अहिले नै केही सोचेनौँ भने जीवन चाहिँ त्यति सहज हुन सक्दैन। र हामीले चाहिँ अहिले कमाएको पैसा बचत नगरेर त्यत्तिकै फजुल खर्च गऱ्यौँ र त्यसको सही व्यवस्थापन गरेनौँ, अब हाम्रो बुढ्यौलीका लागि अहिले नै हामीले चाहिँ एउटा योजना बनाएनौँ भने त्यो जीवन चाहिँ निरर्थक होला जस्तो लाग्छ। त्यो भएर सबभन्दा मुख्य चाहिँ हामीले समय व्यवस्थापन गरे जसरी नै हामीले भविष्यका लागि र यो पैसाको पनि व्यवस्थापन गर्न चाहिँ एकदमै महत्त्व राख्छ यो कुराले।
तपाईँ आफूमा हाम्रो समाज वरपर यसरी पैसाको व्यवस्थापन गर्ने परिपाटी हामीमा कतिको छ भन्ने लाग्छ यहाँलाई?
पछिल्लो अवस्था अलिकति बदलिँदो छ, मान्छेहरूले भविष्यका लागि केही बचत गर्नुपर्छ, आफ्ना सन्ततिहरूका लागि पनि केही जोहो गर्नुपर्छ भन्ने सोच गराइरहेको छन्। र अहिले पछिल्लो समयलाई ख्याल गर्दाखेरि मान्छेहरूले आफूलाई भन्दा पनि आफ्नो भविष्यलाई अलिकति विचार गरिरहेको जस्तो मैले पाइरहेको छु। पछिल्लो चरण त अब शिक्षा क्षेत्रमा पनि अब बौद्धिक वर्गहरूको पनि त्यत्तिकै जमात रह्यो, र यो विभिन्न खालका सङ्घ संस्थाहरू, सहकारीहरू, इन्सुरेन्स कम्पनी, ब्याङ्कहरू आए, यिनले पनि बचत गर्नको लागि प्रोत्साहन दिन खोजे। यस कारणले गर्दाखेरि पनि मान्छेहरूले बचत चाहिँ गर्नुपर्दो रहेछ, आफूलाई असहज परेको बेलामा यसले चाहिँ आफ्नो जो आफ्नो चाहिँ गर्जो टार्ने गर्छ भन्ने अभिप्रायले बचत गर्न लागेको पाइन्छ।
अब तपाईँ आफै पनि एउटा बिमा कम्पनीको माथिल्लो तहमा रहेर काम गरिरहनु भएको छ, तपाईँले आफूले व्यक्तिगत जीवनमा कहिले के सोच्नु भएको छ, ओहो मैले मेरो कमाइको व्यवस्थापन सही रूपमा गरिरहेछु वा सही रूपमा गर्न सकिया रहेनछु भनेर यस्तो मूल्याङ्कन आत्मसमीक्षा गर्नुभएको छ कहिले?
मैले एकदम तल्लो तहबाट यो सरकारी सेवामा प्रवेश गरेँ करिब 20 वर्ष अगाडि, 2054 सालमा सरकारी सेवामा प्रवेश गरेँ। त्यति बेलाको तलब सुविधाहरू पनि कम हुन्थ्यो र बजार भाव पनि त्यति महँगो थिएन, चल्दै गरिरहेको थियो। र यो अवधिमा आइसक्दाखेरि पनि मैले फजुल खर्च आफ्नो बानी बेहोरा धुम्रपान मद्यपान लगायतका यस्तो क्रियाकलापहरू कहिले पनि गरिनँ र आजसम्म पनि मैले गरेको छैन। जुवातास खेल्ने पनि कहिले गरिएन। यसले गर्दाखेरि फजुल खर्चतिर मैले आफ्नो कमाइको हिस्सा लगाउनु परेन। यसले गर्दा र मैले जति पनि गरेको छु फजुल टाइपले गर्ने खर्च चाहिँ गरेको छैन। मलाई कहिलेकाहीँ के लाग्छ भने ती पैसाहरू मैले जोगाउन सकेँ भने ती त्यस्ता मान्छेहरूलाई म त्यो बचत गरेको पैसा दिन सकूँ, त्यस्ता फजुल खर्च हुनेहरू त्यस्ता ठाउँमा दिन सकूँ, जसले गर्दा मलाई अझ मन फुरुङ्ग होस्, आत्मसन्तुष्टि प्राप्त होस् भन्ने लाग्छ। त्यो भएर मैले फजुल बानी बेहोरा फजुल खर्चमा त्यति ध्यान दिँदिनँ।
अब पैसाको सही व्यवस्थापन कसरी गर्नुपर्छ भन्ने बारेमा केही उपायहरू छन् यहाँसँग जो अरूलाई बाँड्न सकियोस्?
हामीले मेहनत गर्नुपर्छ। खासमा नेपालीहरूको हेर्दाखेरि प्राय जसो नेपालीहरूले समयको त्यति महत्त्व दिनुभएको छैन जस्तो लाग्छ। समय त्यतिकै खेर फालेका छौँ। हामी कहिलेकाहीँ विदेशतिर घुम्न जाँदा वा विदेशतिर जानुभएको मान्छेहरूको अनुभव सुन्दा त्यहाँका मान्छेहरू धेरै खटिएर काम गर्नुहुन्छ, आफ्नो ड्युटी त्यही हिसाबले निभाउनुहुन्छ र बचेको समय घरमा पनि आफूले आय आर्जन गर्ने सिपमूलक कार्यक्रमहरूमा त्यस्ता कार्यहरूमा लगाउनुहुन्छ। तर हाम्रो देखिएको के छ भने कुनै एउटा पेसा व्यवसाय छ त्यसैमा मात्रै निर्वाह चलिरहेको छ, अतिरिक्त कमाइ हामीले खोजिरहेका छैनौँ। प्राय जसो देखिएको त्यही छ। हामी कर्मचारीहरूको लागि 10-5 ड्युटी हुन्छ, त्योभन्दा बिहान साँझको समय हुन्छ, यो बेलामा पनि हामीले अतिरिक्त आय आर्जनको स्रोतहरू खोज्न सक्छौँ, गर्न सक्छौँ, त्यसबाट अतिरिक्त आय आर्जन हुन्छ। र हामीले मासिक हाम्रो इन्कम कति हो लगभग सरदर थाहा हुने नै गर्छ, आफ्नो जे पेसा छ जे व्यवसाय छ त्यो आम्दानीलाई मैले त गर्छु त्यो टेबल बनाइदिएको छु, कुन शीर्षकमा कति जति खर्च गर्नुपर्छ। हामीले चाहिँ हिसाब किताब नराखिकन खर्च गऱ्यौँ भने त्यो धेरै खर्च हुनसक्छ। मितव्ययिता पनि अप्नाउनु पर्छ। अहिले हामीले मितव्ययिता अप्नाएनौँ र हामीले शीर्षक वाइज खर्च नगरिकन अलिकति ढङ्गिलो पाराले खर्च गऱ्यौँ भने चाहिँ हाम्रो फेरि त्यो बजेटले पुग्दैन। बजेटले नपुग्दाखेरि हामीलाई बचत हुँदैन, बचत नभयो भने भविष्यमा फेरि दुःख पाइन्छ। त्यो भएर जे जति कमाउँछौँ अहिले त्यसलाई चाहिँ हामीले बचत कति प्रतिशत गर्ने, आफ्नो मनोरञ्जनका क्षेत्रमा कति खर्च गर्ने, अनि त्यसपछि आफूले सामाजिक क्षेत्रहरूमा कति खर्च गर्ने, आफ्नो दैनिक क्रियाकलाप घर परिवारलाई कति खर्चले धान्ने त्यो चाहिँ एउटा निश्चित गर्नुपर्छ। हामीले त्यही बजेटभित्र रहेर गऱ्यौँ भने हामीलाई धेरै आम्दानीको लागि अलिकति हाम्रो खर्च बढ्दैछ भने आम्दानीको स्रोत अरू खोज्ने गर्छौँ, त्यसरी घाटामा गइँदैन। नत्र भने घर परिवारमा पनि फेरि घाटाको बजेट गयो भने ऋणले च्याप्छ, ऋणले च्याप्यो भने मान्छे सन्तुष्ट हुँदैन, कहिले पनि असन्तुष्टै हुन्छ। र हामीले आम्दानीको स्रोत चाहिँ जे एउटा हामीले पेसा व्यवसाय जागिर गरिरहेछौँ त्यतिले मात्रै नभएर हामीले अतिरिक्त आम्दानीको स्रोत खोज्नै पर्छ। त्यसो गऱ्यो भने हाम्रो कमाइ अलिकति अधिक हुन्छ, अधिक बचत हुन्छ र हामीले खर्च गरिरहेका हुन्छौँ, दिनानुदिन हाम्रो खर्च बढ्दै गइरहेको हुन्छ, आवश्यकता बढ्दै गएको हुन्छ, त्यसलाई केही कन्ट्रोल गर्दै अतिरिक्त आम्दानीको स्रोतले त्यसलाई थेक्छ र हाम्रो केही बचत अलिकति बढ्न जान्छ, जसले गर्दा पछिसम्म हामी खुसी हुन सक्छौँ, आफ्नो जीवन सुखी बनाउन सक्छौँ। यो कुरा चाहिँ हामीले ख्याल गर्नै पर्ने देख्छु म।
बजेट घाटामा जाने अवस्था छ भने त्यस्तो अवस्थामा हामीले अतिरिक्त आम्दानी कसरी गर्न सकिन्छ भनेर आम्दानीका अन्य स्रोतहरू पनि नियमित आम्दानी बाहेक अरू स्रोतहरूतर्फ पनि पहल गर्नु पर्यो।
एकदमै हामीले अहिले हेरिरहेछौँ कुनै एउटा पेसा व्यवसायसँग सम्बन्धित महानुभावहरू जति हुनुहुन्छ, सरस्वती हेर्दा हामी इन्सुरेन्सको सेक्टरहरूबाट पनि बुझ्दाखेरि अतिरिक्त आम्दानीको स्रोत यहाँ यहाँ छ है भनेर हामी बताउने पनि गर्छौँ कतिपयहरूलाई। उहाँहरूले के भन्नुहुन्छ भने अति व्यस्त छु भन्नुहुन्छ, व्यस्त के हिसाबले हुनुहुन्छ भन्दा कुनै एउटा क्षेत्रमा उहाँले काम गरिरहनु भएको छ त्यसको निश्चित टाइम छ 8 घन्टा 10 घन्टा त्योभन्दा अतिरिक्त समय उहाँसँग छ त्यो त फाल्तु उहाँहरूले खर्च गरिरहनु भएको छ लामो समयसम्म अब चियापानतिरै चोकतिरै खर्च गर्नुभएको छ राजनीतिक गफ सुन्ने यताउतामा खर्च गर्नुभएको छ त्यो समय चाहिँ हामीले केही समय ती क्षेत्रलाई पनि छुट्याएर अझ अलिकति व्यवस्थापन गऱ्यो भने अन्य आय आर्जनका क्रियाकलापमा लगाउन सक्छौँ त्यो भइरहेको छैन जस्तो लाग्छ मलाई चाहिँ त्यो चाहिँ आवश्यक छ
यो कुराकानी सँगसँगै कार्यक्रम पैसाका कुराको समय सकिने लाग्यो तपाईँलाई कार्यक्रम कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनुहोला त्यसको लागि हाम्रो ठेगाना हो कार्यक्रम पैसाका कुरा
कार्यक्रम पैसाका कुरा रेडियो भेरी एफएम 98.6 102.7 MHz वीरेन्द्रनगर 7 सुर्खेत
र तपाईँ हामीलाई फोनबाट पनि आफ्ना अनुभवहरू भन्न चाहनुहुन्छ आफ्ना अनुभवहरू सुनाउन चाहनुहुन्छ भने 083-522-445 फोन गर्नुहोला त्यसै गरी इमेल गर्नुहुन्छ भने radiobheri@gmail.com पनि तपाईँले इमेल गर्न सक्नुहुन्छ भन्दै
आजका लागि कार्यक्रम पैसाका कुराबाट म दिपा
अनि म मधुबन पनि बिदा हुन्छौँ
नमस्कार।